यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरू सहमत। माध्यमिक शिक्षा परीक्षा एसईमा 47.86% विद्यार्थी उत्तीर्ण। दुई विषयमा नन ग्रेडिङ प्राप्त गर्ने विद्यार्थीका लागि साउन 18 र 19 गते मौका परीक्षा हुने। प्रतिनिधि सभाद्वारा अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सर्वसम्मतिले पारित। आजदेखि केही दिन नेपालमा मनसून थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। र पाकिस्तानमा अत्याधिक गर्मीका कारण एक हप्तामा 500 भन्दा बढ़ीको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन शीर्ष तीन दल सकारात्मक देखिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने विषयमा शीर्ष दलका नेताहरू एकमत रहेको बताउनुभयो। शान्ति प्रक्रियाको पूर्णता र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका विषयमा केन्द्रित बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई कसरी अघि बढ़ाउने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी चाँडै टुंग्याउने भन्ने विषयमा छलफल केन्द्रित भएको मन्त्री गिरीले बताउनुभयो। उहाँले खास गरी मेलमिलापका के सन्दर्भमा पीड़ित पक्षको स्वतन्त्र सहमति, गम्भीर मानवाधिकार उल्लंघन र मानवाधिकार उल्लंघनको विषय, बाल सेनामा भर्ती भनिएकाका विषयमा छलफल गरेर समान दृष्टिकोण बनाउनु पर्ने स्थिति रहेको बताउनुभयो। द्वन्दका बेला पीड़ित भएकालाई कसरी क्षतिपूर्ति दिने लगायत विषयमा छलफल हुन बाँकी रहेको मन्त्री गिरीले बताउनुभयो। बैठकमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। प्रतिनिधि सभाको हिजोको बैठकले अभिलेख संरक्षण पहिलो संशोधन विधेयक 2081 सर्वसम्मतिले पारित गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको प्रतिवेदन सहितको सो विधेयक पारित गरियोस् भनी बैठकमा प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री तामाङले संघ प्रदेश र स्थानीय गरी तीनै तहको सरकारमा सरकारको सार्वजनिक रेकर्ड व्यवस्थापनलाई एकरूपता कायम गरी प्रभावकारी बनाउन समय अनुकूल कानून आवश्यक भएकाले विधेयक ल्याइएको बताउनुभयो। यसअघि प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। विशेष समयमा सांसद एनपी साउदले मुलुकको परराष्ट्र सम्बन्ध र कूटनीतिमा गम्भीर असर पुग्न सक्ने भन्दै राजदूत नियुक्तिलाई गम्भीरताका साथ लिन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसद गोकुल बास्कोटाले दूध बेचेर जीविकोपार्जन गर्ने किसानहरूको 5 अर्ब भन्दा बढ़ी रूपियाँ भुक्तानी बाँकी रहेको भन्दै किसानले पाउनुपर्ने रकम तत्काल उपलब्ध गराउन माग गर्नुभयो। सांसद देवेन्द्र पौडेलले एसईको परीक्षाफल अपेक्षित नभएको भन्दै शिक्षाको गुणस्तर सुधारमा ध्यान दिई शिक्षालाई उत्पादन र बजारसँग जोड्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यसअघि बैठकको आकस्मिक समयमा सांसदहरूले मनसून शुरू हुनु पूर्व भएका विपदका घटनाबाट पीड़ितहरूलाई राहत उद्धार तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले मनसून शुरू नहुँदै मुलुकका विभिन्न भागमा गएको बाढ़ी पहिरो र चट्याङका कारण धनजनको क्षति भएको भन्दै पीड़ितलाई उचित राहत उद्धार र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले वर्षायाममा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि ठोस कार्ययोजना सहित जोखिमयुक्त ठाउँमा जनशक्ति परिचालन गर्न पनि माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको हिजोको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक 2081 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटमा भौगोलिक समानता र प्रदेशगत सन्तुलन कायम गरिएको बताउनुभयो। बैठकमा विनियोजन विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै अर्थमन्त्री पुनले संहिताको मर्म अनुरूप पछि परेका स्थानीय तह र प्रदेशलाई प्रतिस्पर्धी बनाउन र क्षमता विकास गर्न विशेष अनुदान पठाउने कार्य वस्तुगत र वैज्ञानिक रूपले कार्यान्वयन गरिने बताउनुभयो। यसअघि बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। बैठकको विशेष समयमा सांसदहरूले जाजरकोट भूकम्प पीड़ितले अझै पनि राहत प्राप्त गर्न नसकेको, बलात्कार जस्ता आपराधिक क्रियाकलाप रोक्न सजायमा कड़ाई र सचेतना अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले अर्थतन्त्रको वृद्धिका लागि सरकारी र निजी क्षेत्रबीच सन्तुलन र समन्वय कायम गरी करको दायरा बढ़ाउनुपर्ने, विप्रेषणबाट प्राप्त रकम उत्पादनमा लगानी गर्दै उद्योग विस्तार गर्नुपर्ने लगायतका सुझाव दिनुभयो। यस्तै सांसदहरूले बाढ़ी पहिरोबाट धेरै जनधनको क्षति भएको, एसीमा अनुत्तीर्ण हुने विद्यार्थी संख्या धेरै भएको प्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक असार 17 गते सोमबार दिउँसो 1:15 बस्नेछ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले हिजो प्रकाशन गरेको माध्यमिक शिक्षा परीक्षा एसीईको नतिजा अन्तर्गत दुई विषयमा नन ग्रेडिङ प्राप्त गर्नका लागि ग्रेड वृद्धि मौका परीक्षा साउन 18 र 19 गते सञ्चालन हुने भएको छ। नतिजा अनुसार दुई विषयमा नन ग्रेडिङ हुने विद्यार्थी संख्या 115,834 रहेको छ। एक विषयमा मात्रै अनुत्तीर्ण हुनेको संख्या 67,756 रहेको छ। 48,038 विद्यार्थी दुई विषयमा अनुत्तीर्ण भएका छन्। उनीहरू साउन 18 र 19 गते हुने ग्रेड वृद्धि मौका परीक्षामा सहभागी हुन पाउने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताउनुभयो। ग्रेड वृद्धि परीक्षाको नतिजा 1 महिनामा प्रकाशित हुनेछ। ग्रेड वृद्धि हुने विद्यार्थीले यसै शैक्षिक सत्रमा कक्षा 11 पढ्न पाउने पनि बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा एसीईको नतिजा हिजो सार्वजनिक गरेको हो। नतिजा अनुसार 47.86% विद्यार्थी ग्रेडिङमा समावेश भएका छन्। संवाददाता यशोदा अधिकारीको यो रिपोर्ट।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसईमा 47.86% विद्यार्थी उत्तीर्ण भएका छन्। परीक्षामा सहभागी 4,64,785 जना मध्ये 2,42,313 जना विद्यार्थीले मात्रै कक्षा 11 पढ्न पाउने भएका छन्। परीक्षामा सहभागी भएका मध्ये 52.14% विद्यार्थीले नन ग्रेड ल्याएका छन्। लेटर ग्रेडिङ निर्देशिका अनुसार विद्यार्थीले सैद्धान्तिक तर्फ हरेक विषयमा उत्तीर्ण हुन न्यूनतम 35% अंक ल्याउनु पर्नेछ। 75 अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम 26.25 अंक र आन्तरिक तर्फ 25 पूर्णाङ्कको परीक्षामा भने 40% ल्याउनु पर्नेछ। नन ग्रेडमा परेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा नदी कक्षा 11 पढ्न पाउने छैनन्। दुई भन्दा बढी विषयमा न्यूनतम 35% अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि 35% अंक ल्याउन नसकेका विद्यार्थीले अर्को वर्ष लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्। दुई विषयसम्म तीर्ण हुने विद्यार्थीका लागि यही साउन 18 र 19 गते मौका परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। बोर्डका अनुसार नन ग्रेड ल्याउने मध्ये दुई विषयसम्म अनुतीर्ण हुनेमा 115,834 जना विद्यार्थी रहेका छन्। एसी परीक्षामा उत्तीर्ण हुने विद्यार्थी संख्या घटेपछि परीक्षा प्रणालीमै प्रश्न खडा भएको छ। शिक्षक दरबन्दी अभाव, घोकन्ते पठन पाठन शैली, परम्परागत परीक्षा प्रणाली रहेका कारण यो नतिजा स्वाभाविक भएको शिक्षाविद प्राध्यापक डाक्टर बालचन्द्र लुइटेल बताउनुहुन्छ।
हाम्रो परीक्षाको प्रणाली एकदमै परम्परागत हुँदैछ। हाम्रो अधिकांश प्रश्नहरूले परिभाषा सूत्र सोध्छन् अथवा कुनै कुरा कण्ठ गरेर लेख्नु पर्ने खोज्छन्। विद्यार्थीहरूलाई त्यो आवश्यक छैन। अबको जमानामा हामीले ध्यान चाहिँ सिकाइमा दिनुपर्ने, कक्षा कोठामा धेरै ध्यान दिनुपर्ने, लगानी त्यहाँ हुनुपर्ने, त्यहाँको लगानी चाहिँ अर्धो शिक्षक दरबन्दी छैनन्, त्यसले गर्दाखेरि त्यति अस्वाभाविक रिजल्ट हो जस्तो लाग्दैन।
परीक्षामा गणित, विज्ञान, अंग्रेजी र लेखा विषयमा बढी विद्यार्थी फेल भएको तथ्याङ्कले देखाएको छ। शिक्षण सिकाइ पद्धति, शैक्षिक सामग्री शिक्षक दरबन्दी वृद्धि नयाँ ढंगबाट अघि बढ़ाइएन भने नतिजा खस्कँदै जाने शिक्षाविद लुइटेलको भनाइ छ।
शिक्षक दरबन्दी पुर्याउनु पर्यो, परीक्षा पनि सुधार्नु पर्छ, लाइब्रेरीको व्यवस्था गर्नु पर्यो, पढ्ने वातावरण सिर्जना गर्नु पर्यो, विद्यार्थीलाई विद्यालय जाउँ जाउँ लाग्ने बनाइदिनु पर्यो। इकाइ नसुधारी परीक्षा सुध्रिँदैन, इकाइ ग्रेड कक्षा कोठाको पढाइ तिनैवटा कुराको तालमेल हुन नसकेको।
अबको पुस्तालाई घोकन्ते विद्या भन्दा पनि सृजनशील र व्यवहारिक शिक्षा आवश्यक छ। मुलुकको शैक्षिक प्रणाली एकातिर र समाजको आवश्यकता अर्कोतिर हुने अवस्था आउन नदिन सरकारले शिक्षामा लगानी वृद्धि गरी परम्परागत सिकाइ र परीक्षा प्रणालीमा सुधार गर्दै लैजानुपर्ने देखिन्छ। यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय कार्य समितिको आकार बढ़ाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा हिजो केन्द्रीय कार्यालयमा बसेको बैठकले नेताहरूको व्यवस्थापनका लागि 199 सदस्यीय कार्य समितिको आकार बढ़ाएर आगामी महाधिवेशनबाट 299 पुर्याउने निर्णय गरेको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो। बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ। पदाधिकारीको संख्या 21 बनाउने निर्णय गरेको छ। एक महिला तथा वरिष्ठ सहित 7 उपाध्यक्ष र सचिवको संख्या पनि 7 कायम गरिएको छ। यही असार 16-देखि 20 गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रम, वैचारिक दृष्टिकोण पारित गर्ने र त्यसका आधारमा नयाँ नेतृत्व चयन गरिने पार्टीले जनाएको छ। पार्टीले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने 4 प्रतिवेदनमाथि 7 प्रदेशमा छलफल सम्पन्न भएको पनि जनाएको छ। संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले समाज परिवर्तनका लागि निरन्तर लागिरहने बताउनु भएको छ। नेपाल साहित्यिक पत्रकार संघको 18 स्थापना दिवसको अवसरमा हिजो काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री शर्माले इमान र निष्ठाका साथ काम गर्नेहरू छेउ लागिरहेको भन्दै त्यसतर्फ कलम साहित्यकारहरूले कलम चाल्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री शर्माले आचरण विचार र निष्ठामा आएको विचलन रोक्न साहित्यिक पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताउँदै युवा र समाजलाई भ्रष्टीकरण हुनबाट जोगाउन आवश्यक रहेको उल्लेख गर्नुभयो। राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले सार्वजनिक निकायबाट सूचना पाउन गाह्रो हुने गरेको धारणा व्यक्त गर्नुभएको छ। सूचनाको हकका लागि राष्ट्रिय महासंघले हिजो काठमाडौँमा आयोजना गरेको प्रमाणमा आधारित पत्रकारिताका लागि सूचनाको हक विषय कार्यक्रममा प्रमुख आयुक्त गुरूङले सार्वजनिक निकायले सूचना नदिएपछि मागकर्ता आयोगमा पुनरावेदन लिएर आउने गरेको र आयोगको आदेशपछि सूचना पाउने अवस्था रहेको उल्लेख गर्नुभयो। सूचना माग गरेकै कारण गोकर्णेश्वर नगरपालिकाका 6 पक्राउ परेको घटनामा पनि आयोगको ध्यानकर्षण भएको प्रमुख आयुक्त गुरूङले बताउनुभयो। नेपाल पत्रकार महासंघका पूर्व सभापति एवं सूचनाको हकका अभियानकर्मी तारानाथ दाहालले पत्रकारितामा सूचनाको हक बढ़ी प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। नेपाल प्रहरीका सह प्रवक्ता विश्व अधिकारीले प्रहरीको अनुसन्धान प्रमाणमा आधारित हुने गरेको उल्लेख गर्दै प्रहरी वृत्त बौद्धले पक्राउ गरेका गोकर्णेश्वरका अभियानकर्मीका विषयमा पनि सूचना माग गर्न सकिने बताउनुभयो। महासंघका अध्यक्ष उमित बागचन्दले सूचनाको हक प्रयोग गरी खोजी समाचार सार्वजनिक गरी भ्रष्टाचार अनियमितता जस्ता घटना बाहिर ल्याउने सिप बढ़ाउन महासंघले काम गर्ने बताउनुभयो। सरकारले घर जग्गा खरिद बिक्री गर्नका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आगामी माघ 1 घर जग्गा किनबेचमा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो। अहिले क्रेता र विक्रेताको नागरिकताबाट घर जग्गाको राजीनामा पास र लिखित पारित हुँदै आएको भए पनि माघ 1 राष्ट्रिय परिचय पत्रलाई सबै निकायतिर कार्यान्वयनमा ल्याउने उद्देश्य बमोजिम घर जग्गा किनबेचमा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको गृह मन्त्रालय का सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। काठमाडौँ महानगरपालिकाले डेंगू संक्रमण फैलाउने लामखुट्टेको वासस्थान र लार्वा नष्ट गर्ने तथा रोगबाट बस्न समुदायमा सचेतना कार्यक्रम सञ्चालन गरेको छ। नियमित पानी पर्न थालेसँगै डेंगू रोगको जोखिम बढ़न सक्ने भन्दै महानगरपालिकाले यही असार 9 सबै वडामा कार्यक्रम सञ्चालन गरेको जनाएको छ। डेंगू नियन्त्रणका लागि फोकल पर्सन ऋषि भूषालका अनुसार अभियानमा 64 स्वास्थ्यकर्मी र 558 जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिएको छ। डेंगू संक्रमणका बारेमा परामर्श दिनका लागि निशुल्क हटलाइन टेलिफोन 1180 सञ्चालनमा राखेको र अस्पताल जानु परे 102 नम्बरमा सम्पर्क गरी निशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था गरिएको पनि महानगरपालिकाले जनाएको छ। बाजुराको स्वामी कार्तिक खापर गाउँपालिकाको मुक्ति कोटमा 2 मृत्यु भएको छ। कुपोषणका कारण 1 पहिले मात्र मुक्ति कोटकी दुमली विककी 17 महिनाकी छोरी जमुना विकको मृत्यु भएकोमा बुधबार साँझ अर्का एकजना बालकको पनि मृत्यु भएको हो। कुपोषणले थलिएका स्वामी कार्तिक खापर गाउँपालिका वडा नम्बर 2 बस्ने रूपसारा न्यौपानेको 14 महिनाको छोरा सन्तोष न्यौपानेको मृत्यु भएको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज ब्रिज विकले जानकारी दिनुभयो। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आजदेखि मनसून थप सक्रिय हुने जनाएको छ। महाशाखाले वर्षा बढ़ने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन पनि भनेको छ। केही दिन मनसूनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसून थप सक्रिय हुने महाशाखाले जनाएको हो। महाशाखाकी मौसमविद प्रतिमा मानन्धरले आजदेखि देशैभर मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने केही क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार मनसूनी वायुको प्रभावले आजदेखि असार 16 गते आइतबारसम्म देशभर साधारणदेखि पूर्णतया बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका केही स्थानमा कोशी बागमती लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा हुने पनि महाशाखाले जनाएको छ। महाशाखाले आजदेखि आइतबारसम्म मेघगर्जन चट्याङ भारी वर्षा भूक्षय पहिरो शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम नदी र खोलामा पानीको सतह बढ़न सक्ने दैनिक जनजीवन सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन सबैमा अनुरोध पनि गरेको छ। मनसून भित्रिएपछि गत जेठ 28 हिजोसम्ममा विपदबाट 33 जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार ताप्लेजुङ पाँचथर संखुवासभा सिन्धुपाल्चोक रसुवा चितौन ताप्लेजुङ पर्वत कास्की म्याग्दी नवलपरासी पूर्व गुल्मी दाङ बाजुरा लगायत जिल्ला बढ़ी प्रभावित भएका हुन्। यस अवधिमा कुल 147 विपदका घटना भएको र ती घटनाहरूमा परि 28 जनाको मृत्यु भएको पनि गृह मन्त्रालयले जनाएको छ। जसमा बाढ़ीबाट 1 पहिरोबाट 14 र चट्याङबाट 13 जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिणी क्षेत्रमा अत्याधिक गर्मीका कारण 6 दिनमा मृत्यु हुनेको संख्या 500 नागेको छ। एम्बुलेन्स सेवा दिने इधिका अनुसार विगत 6 दिनमा अत्याधिक गर्मीका कारण 568 जनाको शव संकलन गरिएको जनाइएको छ। कराँची शहरमा तापक्रम 40 डिग्री नागेपछि मृतकको संख्यामा पनि वृद्धि भएको हो। पाकिस्तानका क्षेत्रमा बढ़ेको तापक्रमलाई मौसमविदहरूले आंशिक उष्ण लहर भनेका छन्। प्रभावित क्षेत्रहरूमा सर्वसाधारण मानिसलाई राहत प्रदान गर्ने उद्देश्यले उष्ण लहर केन्द्र र शिविरहरू स्थापना गरिएका छन्। प्योङयाङबाट फोहोर बोकेको दर्जनौं बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकैपटक धेरै संख्यामा विस्फोटक पदार्थ बोक्न सक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दावी गरेको छ। प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ। दक्षिण कोरियाका अधिकार कर्मीले उत्तरतर्फ पठाएका मानवाधिकार सुरक्षा सम्बन्धी सन्देशसहितका बेलुन पठाएको प्रतिशोध स्वरूप प्योङयाङले दक्षिण कोरियामाथि फोहोरले भरिएको बेलुनहरू पठाएको थियो। उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले व्यक्तिगत मोबाइल वार हेडको पृथकीकरण र मार्गदर्शन नियन्त्रण परीक्षण सफलतापूर्वक सम्पन्न गरेको दावी गरेको छ। अघिल्ला दिन गरिएको परीक्षणका क्रममा छुट्टा छुट्टै मोबाइल वार हेडलाई सही तरिकाले 3 कोअर्डिनेट टार्गेटमा डोर्याइएको पनि उसले जनाएको छ।
अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि आईटीको क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना रहेको र त्यसका लागि नै आगामी आर्थिक वर्षको बजेटमा सरकारले आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। अखिल नेपाल ट्रेड युनियन महासंघले बिहिबार काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पुनले गत आर्थिक वर्षमा 67 अर्बको आईटी सेवा निर्यात भएको र चालू आर्थिक वर्षमा उक्त रकम 1 खर्ब नाग्ने अनुमान रहेको बताउनुभयो। विगत केही वर्षको तथ्याङ्क हेर्दा आईटी पर्यटन जल विद्युत कृषि र सिमेन्ट जस्ता खनिजन्य उद्योगमा प्रतिस्पर्धा गर्न सक्छौ भन्ने देखिएकाले ती क्षेत्रमा रोजगारी सृजना गर्न र तीव्र आर्थिक विकासका लागि सरकार लागि परेको पनि अर्थमन्त्री पुनले बताउनुभयो। असार दोस्रो सातासम्ममा देशभर गरी 10% रोपाई भएको छ। देशको धान रोपाई हुने कुल क्षेत्रफलको करिब 10% मात्रै अर्थात 1,36,400 हेक्टरमा मात्रै धान रोपिएको बताइएको छ। नेपालमा 13,98,836 हेक्टर क्षेत्रफलमा धान रोपाई हुने गरेको छ। कृषि विभागका अनुसार गत वर्षको दाँजोमा यो वर्ष पनि रोपाई दर बढ़ेको छैन। गत वर्ष पनि असार दोस्रो सातासम्म 10% क्षेत्रफलमा नै रोपाई भएको थियो। सिंचाईको सुविधा भएका र अगाडि पानी परेका देशका केही स्थानहरूमा रोपाई शुरू भएको छ भने कतिपय स्थानमा वर्षापछि भएको र सिंचाईको सुविधा नभएकाले अहिले रोपाईका लागि बिउ छर्ने काम मात्र भइरहेको कृषकहरूले बताएका छन्। यसैबीच जलवायु मैत्री कृषि धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ असार 15 गते 21 औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव देशैभर मनाइने भएको छ। जलवायु परिवर्तनको कारण धान खेतीमा बढ़दो नकारात्मक असरलाई न्यूनीकरण गर्न जलवायु अनुकूलित प्रविधिको अनुसन्धान र विकास गरी किसानलाई जागरूक बनाउने गरी काम गर्नुपर्ने यस अवसरमा जोड़ दिइएको छ। नेपालमा धानको खेती प्रमुख रूपमा गरिने गरिएको भए पनि आयात गरेर आवश्यकताको परिपूर्ति गरिरहनु परेको छ। धान उत्पादनमा आत्मनिर्भर हुनका लागि सिंचाईको व्यवस्था र देशका सम्भावित क्षेत्रहरूमा चैते धान खेतीको विस्तार गरी अगाडि बढ़नु पर्नेमा कृषि विज्ञहरूले जोड़ दिँदै आउनु भएको छ।
सुरेन्द्र मणि त्रिपाठी। अब मौसम। आज देशभर सामान्यदेखि पूर्णतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 19.5 मिलिमिटर, सापेक्षिक आर्द्रता 99%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 25 देखि 27 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:11 भयो भने सूर्यास्त भरे साँझ 7:04 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संक्रमणकालीन न्याय सम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन प्रमुख तीन दलका शीर्ष नेताहरू सहमत। माध्यमिक शिक्षा परीक्षा एसीमा 47.86% विद्यार्थी उत्तीर्ण। दुई विषयमा नन ग्रेडिङ प्राप्त गर्ने विद्यार्थीका लागि साउन 18 र 19 गते मौका परीक्षा हुने। प्रतिनिधि सभाद्वारा अभिलेख संरक्षण पहिलो संशोधन विधेयक सर्वसम्मतिले पारित। आजदेखि केही दिन नेपालमा मनसून थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी र पाकिस्तानमा अत्याधिक गर्मीका कारण एक हप्तामा 500 भन्दा बढ़ीको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।